नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट पनि संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी संघीय संसद नियमावलीका राम्रा र नराम्रा पक्षका विषयमा छलफल गर्दैछौ। फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन नगर्ने गरी संघीय संसद नियमावली प्रतिनिधि सभाबाट पारित भएको छ। झण्डै 3 महिना लामो छलफल र बहसपछि संसद नियमावली शुक्रबारको प्रतिनिधि सभा बैठकबाट बहुमतले पारित भएको हो। तर फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन नगरिने भन्ने व्यवस्थाले नियमावलीमाथि विभिन्न टीका टिप्पणी भइरहेको छ। नेपाली कांग्रेस र राजपाले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बनको व्यवस्था गरिए संसदबाट नै बाहिरिने चेतावनी दिएपछि अभियोग लागेका सांसदलाई निलम्बन नगर्ने तर सबै अधिकार खोसिने व्यवस्था गरिएको छ। तर नागरिक यतिमै विश्वस्त हुन सकिरहेका छैनन्। साथै सरकारलाई जिम्मेवार बनाउन हरेक संसद बैठकमा सांसदले उठाएका प्रश्नको मन्त्रीले जवाफ दिनै पर्ने र हरेक संसदीय समितिमा 33% महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने लगायतका व्यवस्थाले संसद नियमावली विगतभन्दा व्यवस्थित पनि देखिएको छ। आज हामी यसबाहेक संसद नियमावलीका अरू विशेषता र यसको कार्यान्वयनका विषयमा संसद नियमावली मस्यौदा समितिका सभापति कृष्ण भक्त पोखरेलसँग छलफल गर्दैछौ। तत्कालीन नेकपा एमालेका तर्फबाट चितवन क्षेत्र नम्बर 2 चुनाव जित्नुभएका पोखरेल अधिवक्ता समेत हुनुहुन्छ। यहाँलाई बदित नेपालमा स्वागत छ।
धेरै धन्यवाद।
पहिलो कुरा त्यो लामो रस्साकसीपछि संसदीय नियमावली पारित भयो संसदबाट, कतिको दौड़धूप चल्यो, सहमति जुटाउन कतिको सकस पर्यो तपाईँलाई?
संसदको आन्तरिक कार्यविधि व्यवस्थापन गर्ने नियम भएको कारणले हामी प्रारम्भदेखि नै यो सहमतिको दस्तावेज बन्नुपर्छ भन्ने स्पीडका साथ सबै दलहरू बसेका थियौं। तर विगतमा हामीले अभ्यास गरिसकेका विषयबाट पनि दलहरू पछि हट्लान् भन्ने मलाई लाग्थेन। तर यस्तो परिस्थिति बन्न गयो कि विगतमा लामो अनुभवका आधारमा अभ्यास गरेको विषयलाई प्रतिष्ठाको विषय बनाउने परिस्थिति बन्यो। त्यसले गर्दा नै मलाई त लाग्थ्यो, म जतिखेर सभापति निर्वाचित भएँ हप्ता 10 दिनमा नै यो नियमावली काम टुङ्ग्याउला
तपाईँको सोच।
यस, तर सकिएन। केही संवैधानिक प्रश्नहरू थिए, त्यसमा हाम्रो ढ्याक्कै दृष्टिकोण बन्न पनि सकेका थिएन। त्यसमा विज्ञहरू, कानून निर्माताहरू सबैसँग परामर्श गर्नुपर्ने केही इस्यु थियो।
त्यस्ता के इस्यु संवैधानिक?
जस्तो कि उदाहरणको लागि राष्ट्रपति उपराष्ट्रपति उप महाभियोग संसदको संघीय संसदको दुवै सदनबाट 2/3 पारित गर्नुपर्ने भन्छ। संविधान संशोधन संघीय संसदको दुवै सदनको 2/3 पारित गर्नुपर्ने भन्छ। त्यो भनेको चाहिँ संघीय संसदको संयुक्त बैठकबाट हो कि छुट्टा छुट्टै दुवै सदनबाट हो भन्ने कुरा कुनै पनि लिपिबद्ध छैन।
नितान्त नौलो थियो, नौलो
अभ्यास पनि थियो संघीयताको, हामी नौलो अभ्यास। र दोस्रो, त्यो संविधानले यता अर्थ पनि गर्न मिल्ने, उता अर्थ पनि गर्न मिल्ने दुविधाजनक अवस्थामा हामी पर्यौं। तर पछि हामी फाइनल्ली के निष्कर्षमा पुग्यौं भने होइन, त्यस्तो परिस्थितिमा चाहिँ हामी यसलाई चाहिँ दुवै सदनबाटै छुट्टा छुट्टै पारित गरौं भन्ने कुरामा हामी निष्कर्षमा पुग्यौं। त्यसको लागि हामीलाई 8-10 दिनै विज्ञहरूसँग परामर्शको लागि लाग्यो। र अरू सबै विषयमा हामी करिब करिब सहमतिमा पुगेको, समितिको सन्दर्भमा संख्या कति गर्ने भन्नेमा पनि हाम्रो सर्वसम्मतै निर्णय हो। खालि पछि उहाँहरूले फरक विचार राख्ने क्रममा नेपाली कंग्रेसका मान्यजीहरूले केही फरक विचार पनि राख्नुभयो, तर हामी सर्वसमितिमा चाहिँ सर्वसम्मत 10 समिति बनाउने भन्ने हाम्रो डिसिजन हो। अब जहाँसम्म फौजदारी अभियोग लागेर पूर्वपक्षको लागि थुनामा गएका मान्य सांसदहरू निलम्बित हुने कि नहुने भन्ने विषय चाहिँ खम्बीर विवादको रूपमा चाहिँ देखा पर्यो। यसमा विपक्षीहरूलाई बढी आशंकाले काम गरेको देखिन्छ।
जस्तोमा फौजदारी अभियोग लागेका सांसद हाम्रै पार्टीका धेरै छन्, बचाउनुपर्छ भन्ने मान्यता हो कि विपक्षीका नाताले त्यो प्रोपोगान्डा मात्रै हो उहाँहरूको?
होइन, उहाँहरूको बुझाइमै समस्या। जस्तो हामी कुनै अभियोग, फौजदारी अभियोग लाग्दैमा प्रहरी हिरासतमा रहने बित्तिकै निलम्बित भनेकै थिएनौ। सक्षम अदालतले 3 वर्ष वा सो भन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा तत्काल प्राप्त प्रमाणले कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने मनासिब आधार भएर पूर्वपक्षको लागि थुनामा गएको अवस्थामा पनि त्यस्ता सांसदहरूलाई निलम्बित गर्नु हुँदैन भन्ने कुरा कतैबाट लजिक थिएन, नम्बर वान। नम्बर टू, यो कहीँ सरकारका हिजो यो संविधान आउनु अगाडि सरकारले पनि थुनामा राख्न सक्ने व्यवस्था थियो, अर्धन्यायिक निकायले पनि थुनामा राख्न सक्थ्यो। आज त 3 वर्ष वा सोभन्दा बढी कैद हुने मुद्दा कुनै अर्धन्यायिक निकायले हेर्नै पाउँदैन, त्यो सक्षम अदालतले मात्रै हेर्छ। जब सक्षम अदालतले गरेको डिसिजनलाई लोकतन्त्रमा अन्यथा भन्न मिल्दैन, तर पनि उहाँहरूको मनभित्र के देखियो भने कहीँ मुद्दा मामिला लगाएर हामीलाई फसाउँछन् कि भन्ने जस्तो कुरा उहाँहरूले ल्याउनु भयो। तर मैले पटक पटक उहाँहरूलाई भने यो व्यवस्था नेपाली कंग्रेसको नेतृत्वमा राधेश्याम अधिकारी सभापति हुँदा आएको व्यवस्था हो, मधेसवादी साथीहरूलाई मैले भने लक्ष्मणलाल कर्ण सभापति हुँदा आएको व्यवस्था हो, यो व्यवस्थाबाट पछाडि हट्नुपर्ने कुनै कारण छैन भनेर धेरै प्रयत्न गरियो तर सकिएन। अन्तिममा उहाँहरू यतिसम्ममा जानुभयो कि हामी पार्लियामेन्टै छोड्छौँ, हामी यो प्रक्रियाबाटै बहिष्कार गर्छौँ।
साँच्चै छोड्ने अवस्था थियो त यदि त्यो नमानेको खण्डमा।
तर यस्तो के, अब यो खेलकुद नियम बनाउने कुरा हो हेर्नुहोस्, र यसले संविधानले चाहिँ एउटा कुरा के भनेको छ भने संसदको आन्तरिक कार्यविधिलाई व्यवस्थापन गर्न नियमावली बनाउन सक्नेछ। अब यो आन्तरिक कार्यविधिभित्र कारवाहीको विषय चाहिँ हो कि होइन भन्ने एउटा प्रश्न चाहिँ संवैधानिक प्रश्न थियो,
तपाईँहरूलाई पनि उठ्यो,
हामीलाई पनि त्यो प्रश्न त घर गरिरहेको थियो।
दलहरूले जे गर्छन् त्यसैलाई ओके गर, तपाईँहरू धेरै नखेल भन्ने सन्देश पनि गयो तपाईँहरूमा, उहाँहरूले त्यो विवाद गरिरहँदा चलिरहेको।
अनि त्यसपछि हामी अन्तिममा हिजो बिहान एउटा निष्कर्षमा पुग्यौं, लामो तपाईँको यो 3 महिनाको छलफलपछि हिजो बिहान केमा निष्कर्षमा पुग्यौं त भन्दा कंग्रेस त्यसमा तयार थिएन, पहिला मधेसवादी दल त्यसमा तयार थिएन कि अब बन्ने संघीय कानूनमा निलम्बन लगायतका कारवाहीका विषयलाई अझ प्रष्ट गर्ने। निलम्बनको मूल स्पीड कार्यविधिगत कानून भएको कारणले कार्यविधिगत ढंगका व्यवस्थापन गर्न सक्ने कुरा चाहिँ अहिल्यै राखौं, जस्तो मैले हिजो पार्लियामेन्टमा नि भने कि पानी नभनिकन पानीको परिभाषा गर्नुहोस् भनेर कसैले भन्यो भने दुईटा हाइड्रोजन र एउटा अक्सिजन मिलेर बन्ने पदार्थ हो। त्यसै गरी म एउटा कानूनको विद्यार्थी पनि हो, सांसद मात्रै होइन, कि मलाई निलम्बनले के प्रभाव पार्छ भनेर कसैले सोध्यो भने उसको पदीय हैसियत रहँदैन, उसको अधिकार हुँदैन, उसले कुनै प्रकारको उन्मुक्ति पाउँदैन र कुनै प्रकारको सेवा सुविधा पाउँदैन, त्यो बाहेक अरू के परिभाषा हुन सक्छ र? निलम्बनले पद जाने त होइन, जसरी पनि पद रहन्छ कि रहन्न भन्दा त निलम्बित अवस्थामा नै पद त रहिरहन्छ, पद त रहिरहन्छ, पद खारेजी हुँदैन। पद खारेजी सन्दर्भमा संविधानमै स्पष्ट व्यवस्था छ कि नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको अवस्थामा र संघीय कानूनले व्यवस्था गरेका अन्य कुरा भएमा चाहिँ भनिकन संविधानमा भा हुँदा अब संघीय कानून यसलाई मान्ने कि नमान्ने भन्ने कुरामा एउटा त्यहाँ पनि थोरै केही कानूनी जटिलता प्रश्नहरू उठे। र जब यो चिज निलम्बन राख्ने जनताको नजरमा खालि कुरा के हो भने जनताको नजरमा सांसद चाहिँ पहिलो दर्जाको नागरिक, अरू जनता दोस्रो दर्जाका नागरिक, सांसदलाई चाहिँ फौजदारी अपराध गर्दा पनि कतै कारवाही नहुने हो कि भन्ने जो जनतामा आम जनतामा आशंका छ नि त्यस्तो होइन,
त्यो मेटिएन।
अहिले पनि त्यसमा कुनै आशंका नगर्न म विनम्र अनुरोध गर्छु, एक दिन मात्रै कैद सजाय हुन सक्ने मुद्दा जस्तो छाउपडी भनौँ न, सबभन्दा कम सजाय हुने मध्येमा छाउपडीलाई हामीले 3 महिना कैद सजाय राखेका छ। यदि छाउपडी कसैले कुनै सांसदले गर्छ भने उसलाई पनि पक्रेर कारवाही गर्न मिल्छ।
तर अब निलम्बित पनि नहुने सेवा सुविधा खोसिने भनेको ऊ सांसदको झण्डा फैलाएर जता पनि जान सक्ने भयो, नैतिक रूपमा त यो पतन हुनुपर्ने, त यो नैतिक पतन कुरो त फेरि संसदमै उठ्यो नि त, यसले त गम्भीर आशंका जन्माउँदैन, नागरिकलाई फेरि होच्याउने, आफू चाहिँ बोलाउने।
म फेरि पनि निवेदन गर्छु कि उसको सांसदको हैसियत रहन्न भनेपछि झण्डा रहन्छ कि रहन्न, लोगो रहन्छ कि रहन्न, शपथ खान्छ कि खाँदैन,
सेवा सुविधामा फेरि खोज्ने कुरा
भने छैन नि, चारवटा कुरा फेरि यसलाई दोहोऱ्याउँछु तपाईँको मिडिया मार्फत के हुन्न, सांसदको हैसियत रहँदैन, तपाईँ नियमावली पढ्नु 242 नियमको, सांसदको अधिकार रहन्न, सांसदको उन्मुक्ति पाउँदैन, अहिले बढी जनताले चिन्ता मानेको कुरा कुनै उन्मुक्ति प्राप्त गर्छ, कुनै प्रकारको उन्मुक्ति प्राप्त गर्दैन एउटा नागरिक भन्दा, र अर्को चौथो त्यो पार तपाईँले सेवा सुविधाको कुरा त चौथो, त्यसकारण चारवटा कुरा परिभाषा गरिसकेपछि निलम्बन भन्दा कुनै मानेमा कम छैन, एक। दोस्रो, निलम्बन हुने नहुने कुराले अपराधीहरूलाई कारवाही गर्ने नगर्ने कुरासँग कुनै साइनो सम्बन्ध राख्दैन, अपराधीलाई कारवाही गर्न हाम्रो संविधानले नै फौजदारी मुद्दामा संसद चलिरहेको अवस्थामा पनि जुनसुकै बेला पक्रन सक्ने, पक्रेको कुरा खालि सभामुखलाई जानकारी गर्नुपर्ने, यति मात्रै हो। त्यसकारण यदि सांसदले बलात्कार गर्छन्, डकैती गर्छन्, कुनै पनि फौजदारी अपराध गर्छन् भने एउटा जनतालाई जुन प्रकारले कारवाहीको दायरामा ल्याउन सकिन्छ, दण्डको कडकारमा उभ्याउन सकिन्छ। त्यसरी नै सांसदलाई उठाउनको निमित्त कुनै कानून बाधक छैन र अहिलेको यो नियावली त्यो कुराको गभर्न गर्ने नै होइन, यो क्रिमिनल कोडले गभर्न गर्ने कुरा हो, मुलुकी ऐनले गभर्न गर्ने कुरा हो र त्यसलाई कुनै बाधा पुग्दैन।
त्यसो भने अहिले अब रेशम चौधरीहरू जो राजपाका सांसद हुनुहुन्छ उहाँले चुनाव जितेर पनि फौजदारी अभियोगी लागेर टिकापुर घटनामा आठजना मारेको अभियोगमा उहाँ जेलमा हुनुहुन्छ। अब त्यसै गरी अर्का गुण्डा नायिकै हुनुहुन्छ मनाङबाट दिपक मनाङ, उहाँको यी दुईजनाको केसमा चाहिँ के हुन्छ त, उहाँहरूले उन्मुक्ति पाउने नपाउने, उहाँहरू संसदमा आउने बाटो यो नियमले घुमाउरो पारामा त देखायो।
फेरि पनि तपाईँलाई भन्छु कि दीपक मनाङको हकमा त प्रश्नसँग अहिलेको नियावलीमा छ ऊ निलम्बित भए, अब त्यो नैतिक पतन हुने मुद्दा हो कि होइन, सर्वोच्चले बोलिदिनु पर्यो, त्यो सर्वोच्चले नैतिक पतन हो भन्ने भनिदियो भने त उहाँको पदै खारेज भयो, नभए दीपक मनाङे अहिलेको व्यवस्था 242 अहिलेको 4 उनी निलम्बित भए, त्यो हकमा त प्रश्न लेखाएको थियो, त्यसमा कुनै विवाद छैन, अन्तिम फैसला कार्यान्वयन गरेको अवस्थामा। तर रेशम चौधरीको हकमा पनि के हो त भन्दाखेरि उनको सांसदको हैसियत नहुने भएपछि, सांसदको हैसियतले हिँडेर शपथ ग्रहण गर्ने, सांसदको अधिकार नहुने भएपछि उनले अधिकारले नै लोगो लाउने हो, लोगो लाउनका निमित्त त उनलाई अधिकार चाहियो होला, उनीको अधिकार पनि अधिकार पनि हुँदैन, उनले कुनै प्रकारको उन्मुक्ति पनि पाउँदैनन् भनिसकेपछि न उनले शपथ ग्रहण गर्न सक्छन्, न सांसदको हैसियतले उनले लेटर प्याड प्रयोग गरेर कहीँ वक्तव्य दिन सक्छन्, त्यो कुनै पनि कुरा गर्न सक्दैनन्।
त्यसो भने कंग्रेस यसमा यो निलम्बित नहुने पक्षमा खरो रूपमा उत्रिनुको कारण के थियो त, सरकार झुक्नै पर्ने अर्थात् सत्तापक्ष झुक्नै पर्ने कारण के थियो?
यसमा झुकाई पनि छैन, हिजोको अन्डरस्ट्यान्डिङ चाहिँ त दुवैको विन विन प्रिन्सिपलमा छ। उनीहरूको चाहिँ एउटा तर्क कहाँनिर थियो भने कि संविधानले संघीय कानूनले व्यवस्था गर्ने सांसदको अयोग्यता सम्बन्धी व्यवस्था भनिसकेपछि छुट्टै ऐनबाट ल्याउन, नियमावली आन्तरिक कार्यविधि हो, कार्यविधिमा दण्डको कुरा नराखौं, निलम्बन एक प्रकारको दण्ड हो, दण्डको कुरा नराखौं, दण्डको कुरा गर्ने त 10 वर्ष 20 वर्ष जेल सजाय गर्ने कानून पनि त हामीलाई निर्माण गर्ने अधिकार छ, कस्तो दण्ड गर्ने सांसदलाई भन्ने कुराको कानून निर्माण गर्ने अधिकार पार्लियामेन्टलाई छ, त्यसकारण त्यो ल्याउँ भन्ने सम्मको हदसम्मको तर्क ठिकै छ। तर उहाँहरू चाहिँ निलम्बितै गर्न हुँदैन, निलम्बन गर्न यो सरकारको योजनाबद्ध ढंगबाट लागेको हो भन्ने जो शुरूको बुझाइ थियो एउटा, दोस्रो कहीँ न कहीँ सांसद भनेको चाहिँ जनताभन्दा अलि माथिल्लै वस्तु हो, जनताबाट निर्वाचित भएको सांसद पनि निलम्बित हुने भन्ने अलि दम्बको प्रस्तुति पनि थियो, तर हिजो त्यो चिज देखिएन।
कानूनी राज्यमा त जसले अपराध गर्छ गल्ती गर्छ नागरिकका नजरमा कानूनका नजरमा दोषी भनिन्छ उनलाई तत्कालै कारवाहीको दायरामा निलम्बित त अनिवार्य पाठ होइन,
यतातर्फ जान्दैन तपाईँ, तत्कालै पार्लियामेन्ट चलिरहेको छ भने पार्लियामेन्टको हलबाट बाहिर निस्किँदा जस्तो सुकै एउटा सामान्य सार्वजनिक अपराध मुद्दा गरेछ भने पनि उसलाई पक्राउन बाधा छैन कि, त्यो फौजदारी अपराध संहिताले व्यवस्था गर्ने विषय हो, बाधा छैन म आम जनतालाई निर्धक्क हुन, सांसदले कुनै प्रकारका प्रिभिलेज लिए कि भन्ने कुरामा कतै कन्फ्युजन नहुन,
सभामुखले तत्काल निलम्बित गर्न सक्ने अवस्था रह्यो कि रहेन,
निलम्बित गर्नु परेन,
अब सभामुखले बोल्नै नपर्ने, सरकारले जे जे गरे पनि हुने
होइन, तर जो मान्छे पक्राउ पर्छ उसको जानकारी प्रहरीले गर्छ, गरिसकेपछि पक्राउ परेको अवस्थामा उसको सांसदको हैसियत रहँदैन, हैसियत रहन अधिकारको प्रयोग गर्दैन, उन्मुक्ति प्राप्त गर्दैन भनेपछि के हो त्यो, त्यो निलम्बनै हो कि, खालि भाषा अब यसलाई प्रतिष्ठा बनाउने कि नबनाउने, पानी नै भन्ने कि दुईटा हाइड्रोजन र अक्सिजन मिलेर बनेको पदार्थ भन्ने भन्ने मात्रै हो, हेर्नुहोस् योभन्दा फरक छैन। र म निर्धक्क साथ भन्न चाहन्छु कि हिजो नेपाली कंग्रेस त्यो निलम्बन शब्दै नसुन्ने नचाहने नेपाली कंग्रेस अब संघीय कानूनमा हामी बनाउँछौँ भनेर मिनेन्द्र रिजाल जो नेपाली कंग्रेसको तर्फबाट न्यायावली समितिमा नै हुनुहुन्थ्यो र हिजो वक्ताको रूपमा पनि हुनुहुन्थ्यो, उहाँले बोलेको कुरा पब्लिकली गएको छ, भोलि बाधा अवरोध गर्नुभएछ भने कानून निर्माणको अब खेलको नियम बन्यो, अब खेलभित्र गएपछि त जित्नेले जित्ने हो हार्नेले हार्ने हो, तर अब खेलको नियम बनाउनु अगाडि नै जित हार चाहिँ नगरौं भन्ने भावले सत्ता पक्ष पनि अलिकति सहिष्णु बनेको चाहिँ अवस्था हो।
नागरिकमा
विशेष गरी म फेरि पनि यहाँ सम्झन चाहन्छु कि सम्माननीय सभामुख कृष्णबहादुर महरा र पूर्व सभामुख सुभाष चन्द्र नेवाङ अनवरत रूपमा दलहरूको बीचमा यो सहमति बनाउने काममा उहाँहरू लाग्नुभयो, त्यसकै परिणाम स्वरूप पनि वास्तवमा हिजो बिहान अबेर गरी सहमति भयो।
नागरिकले अब कसरी यो जुन नियमावली त पारित भयो अलिकति अरू अलि पेसीले भनेको विषय अरू त सामान्य संसदकै प्रक्रिया हुन् जो हिजो पनि थिए आज पनि छन्, तर यो विषयमा चाहिँ नागरिकले अब कुनै सांसदले गल्ती गर्छ भने उसले सजाय पाउँछ भने विश्वस्त कसरी हुने?
म आम जनसमुदायलाई निर्धक्क हुन अनुरोध गर्छु एक दिन मात्रै कैद सजाय हुन सक्ने फौजदारी अपराध गरेको रहेछ भने नि त्यो सांसद अरू नागरिक सराबर कानूनको कठघरामा प्रहरी हिरासतमा जेलमा जानलाई कुनै प्रकारको बाधा हुने छैन र जेलमा बस्दा वा प्रहरी हिरासतमा बस्दा कहीँ कतै सांसदको सुविधा लोगो लगाएर बस्छ कि भन्ने यहाँहरूलाई जो आशंका छ त्यो हुँदैन। उसले कुनै प्रकारको हैसियत र अधिकार प्राप्त गर्दैन। त्यो कुरा हामीले किटानीका साथ लेखेका छौं। त्यसकारण पहिलो कुरा त सांसदले अपराधै गर्ला भन्ने हिसाबले सोच्नु हुँदैन। तर सांसदले अपराध गर्छ भने एउटा नागरिक र उसका बीचमा कुनै प्रकारको अन्तर हुने छैन दण्डको कठघारामा ल्याउन। म यसमा निर्धक्क बनाउन चाहन्छु। एक दोस्रो विगतमा तपाईँले शुरूमा अलि अरू कतिपय परम्परागत कुरा छन् कि भन्नुभयो। परम्परागत मात्र होइन, केही नयाँ फड्को हामीले यो चोटि मारेका छौं। इतिहासमै नेपाली पार्लियामेन्ट्री हिस्ट्रीमा नभएका कुरा र साउथ एसियामा पनि नभएका केही चिजहरू राखेका छौं। ब्रिटिस पार्लियामेन्ट, युरोपियन पार्लियामेन्टमा भएका केही चिज हामीले योचोटि इन्ट्रोड्युस गरेका छौँ।
यही विषयमा अन्तर्राष्ट्रिय प्राक्टिस अभ्यास के छ? जस्तो फौजदारी अभियोग लागेका सांसदलाई तत्कालै सभामुखले पत्रै लेखेर
कहीँ पनि नपाएरै हो। हामीले धेरै ठाउँको दृष्टान्त खोज्यौं, नपाएरै हो। जस्तो भारतमा यी नेपालमा पनि हामीले संविधानमै अपराधमा अभियोग लाग्ने मान्छे उम्मेद्वारै हुनुहुँदैन भनेर लेख्नु पर्थ्यो नि, लेखिएन। उम्मेद्वार बन्न पाउने रेशम चौधरीलाई उम्मेद्वार बन्ने बेलामा नि मुद्दा त लागिसकेको थियो नि। ओआरएसबाटै उम्मेद्वार बन्ने प्रबन्ध हामीले गर्यौं, संविधानमै संशोधन गरेर अभियोग लाग्ने बित्तिकै तर चुनाव लड्न नपाउने के प्रबन्ध गर्न पर्यो। तर एउटा कुरा यहाँहरूले के बुझ्नु
पर्यो,
तर यस्तो नि अभियोग लाग्दैमा दोषी हो भन्ने त होइन नि त। फेरि एउटा कुरा हामी के बुझौं भने अहिले यो निलम्बनको सन्दर्भमा नि दण्ड भएपछि त एक दिन जेल सजाय भयो अदालतले र ऊ थुनामा बस्यो पनि निलम्बित भयो। त्यो कुरा लेखा छ है। फेरि म फेरि प्रश्न गर्न चाहन्छु, दीपक मनाङीको स्वतः निलम्बन सभामुखले त्यो निलम्बन गर्ने प्रबन्ध लेखेकै छ, तर रेशम चौधरीको चाहिँ निलम्बित भनेर घोषणा हुँदैन। तर निलम्बनको प्रक्रिया भन्दा फरक केही हुँदैन, उसको हैसियत रहन्न, सेवा सुविधा रहन्न र अधिकार रहन्न भनिसकेपछि त सांसदको हैसियत नरहेपछि उसले शपथ ग्रहण लगायतका कुनै पनि काम कारवाही गर्न पाउँदैन।
अब हामीले नागरिकले अहिले त चुनाव जित्न पनि ठूलो धनराशि खर्च हुनुपर्छ, त्यस्तै रूपमा गुण्डागर्दी परिचालन गर्नुपर्छ, नभए चुनाव जित्ने गाह्रो छ। नेताहरूले बोलेको कुरा हामीले भनेको कुरा होइन। अब यस्तो अवस्थामा कुनै सांसदलाई अभियोग, सांसद बन्न त रोकटोक गरेका छैन हाम्रो संविधानले, सांसद बनिहाले भने पनि उसले संसदमा आउने बाटो घुमाउरो ढंगले त पायो, किनकि निलम्बित हुँदैन, निलम्बन भन्दा कम छैन यो अहिलेको व्यवस्था। अब यति भनेपछि यसले के सन्देश दिन्छ क्या?
होइन, त्यस्तो अन्यथा सन्देश दिँदै दिँदैन। संविधानमै कुनै पनि फौजदारी अपराधमा सांसदलाई पक्राउन बाधा छैन, कारवाही गर्न बाधा छैन भनेर देशको मूल कानूनमा प्रष्ट भाषामा लेखिएको कुरामा यदि सांसदले अपराध गर्छन् भने दण्डित हुन्छन्। आजकै मितिमा नि तपाईँले जुन भ्रष्टाचार अख्तियार जस्ता कुरा गर्नुभयो त्यो भयो भने पक्रने बित्तिकै हिरासतमा बस्ने बित्तिकै निलम्बित हुन्छ। त्यो पनि त्यो ऐन तत्त ऐनमा लेखिएको छ। फेरि क्लियर गर्छु तपाईँलाई, यसमा भ्रष्टाचार अख्तियार लगायतका मुद्दामा अभियोजन भयो भने पक्रेकै दिन निलम्बित हुन्छ। त्यो कुरा हामीले संसदले पारित गरिसकेको छ त्यो कानून। जहाँसम्म त्यो बाहेक भ्रष्टाचार र अख्तियारको विषय बाहेक अरू विषयको हकमा चाहिँ पक्रने, कारवाही गर्ने, थुनामा पठाउने कुनै कुरामा बाधा छैन, जहाँसम्म ऊ त्यहाँ बस्दाखेरि उसको हैसियत प्राप्त हुन्छ कि हुन्न सांसदको भन्दा हैसियत प्राप्त हुँदैन, अधिकार हुँदैन, त्यसकारण निलम्बित सरह हो। निर्धक्क हुन म आम जनसमुदायलाई अनुरोध गर्छु। अपराधबाट कुनै प्रकारको उन्मुक्ति सांसदले पाउँदैनन्। पाउने अपराधबाट उन्मुक्ति पाउने कुरा त कसैले गरे पनि थिएन पार्लियामेन्टमा, खालि प्रक्रियाको हकमा चाहिँ यहाँबाट गर्ने कि अर्को संघीय कानून बनाउने, सुरुमा चाहिँ संघीय कानून बनाउने कुरामा पनि तयार थिएन नेपाली कंग्रेस मधेसवादी दलहरू। तर हिजोको मितिबाट उहाँहरू सबै राजनीतिक दल सहमत भएको कारणले अब एउटा नयाँ चीजलाई हामी छिटोभन्दा छिटो स्थापित गर्छौं र यो विषयका कारणले कुनै कन्फ्युजन नहुन, अपराधीले कुनै उन्मुक्ति नपाउने कुराको सुनिश्चितता गर्ने प्रबन्ध हामीले गरेका छौं भन्ने कुरा म निर्धक्क साथ आम जनसमुदायलाई राख्न चाहन्छु।
अब संघीय कानून चाहिँ कसरी ल्याउनु त? अब यो नियमले त पारित भयो, नियमले व्यवस्था गरियो, अब यसलाई कानूनमा चाहिँ कसरी लेख्न पर्ला?
एउटा त जस्तो प्रतिनिधि सभा निर्वाचन सम्बन्धी ऐन हामीसँग छ, त्यही कतै राख्न पनि सकिन्छ। दोस्रो हामीले चाहिँ राजनीतिक दल सम्बन्धी ऐन पनि छ, त्यहाँ पनि कहीँ राख्न सकिन्छ। तेस्रो फौजदारी अपराध संहिता जो हामीले भदौ 1 गतेबाट लागू हुने प्रबन्ध गरेका छौं, त्यहाँ यो जस्तो डाका, जबरजस्ती करणी, ज्यान लगायतका यो मुद्दाको जुन कलम छ त्यहाँ चाहिँ सार्वजनिक जीवनमा भएको कुनै पनि व्यक्तिले यस्तो पद गर्छ, यस्तो अपराध गरेको अभियोजन लाग्छ भने त्यो पद स्वतः निलम्बित हुनेछ भनेर त्यहाँ पनि हामी संशोधनका माध्यमबाट यो चीजलाई व्यवस्थापन गर्न सक्छौं र सरकार र सबै राजनीतिक दल यसमा संवेदनशील छन्, गरिन्छ। नगर्दा जेलसम्म पनि कुनै कन्फ्युजन छैन, उनीहरू निलम्बित सराबर हो, कुनै अधिकार प्राप्त गर्दैनन्।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी संघीय संसद नियमावलीका राम्रा र नराम्रा पक्षका विषयमा छलफल गरिरहेका छौं। छलफलमा हुनुहुन्छ संसद नियमावली मस्यौदा समितिका सभापति कृष्ण भक्त पोखरेल। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत पनि संसारभरि प्रसारण भइरहेको छ। कार्यक्रममा आज हामी संघीय संसद नियमावलीका राम्रा र नराम्रा पक्षका विषयमा छलफल गरिरहेका छौं। विश्राम अघिको कुराकानीमा हामीले नियमावलीमा फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन नगर्ने व्यवस्था राख्नुको कारणका विषयमा छलफल गर्यौं। अब हामी विगतभन्दा यसपटकको संसद नियमावलीमा गरिएका अरू व्यवस्थाका विषयमा छलफल गर्दैछौ। छलफलमा हुनुहुन्छ संसद नियमावली मस्यौदा समितिका सभापति कृष्ण भक्त पोखरेल। तपाईँलाई बदलिदो नेपालमा फेरि स्वागत छ।
धेरै धन्यवाद।
अब अहिले जुन नियमावलीमा तपाईँले व्यवस्था गरेको, नयाँ नभनौ तर यद्यपि सरकारलाई जिम्मेवारपूर्ण बनाउने, मन्त्रीले कम्तीमा हप्ताको दुई पटक संसदमै उभिएर सांसदको जवाफ दिनुपर्ने र प्रधानमन्त्रीले महिनामा कम्तीमा पनि दुई पटक गएर संसदमै जवाफ दिनुपर्ने, अब यो कुराको व्यवस्थाले नियमावलीमा सरकारलाई कतिको जिम्मेवार बनाउँछ, नागरिकका मुद्दामा सरकार कतिको जिम्मेवार बन्छ?
यो व्यवस्था नयाँ होइन भनेर जुन प्रारम्भमा भन्नुभयो, नयाँ हो। प्रधानमन्त्रीले सिधा संसदमा
रूलिङ गर्नु पर्थ्यो, अहिले रूलिङ गर्नु परेन, आउनै पर्यो,
आउनै पर्यो। महिनामा दुई पटक प्रधानमन्त्री संसदमा आउने र सांसदहरूको सिधा प्रश्नको उत्तर दिनुपर्ने, त्यो भनेको के भने एक्जिक्युटिभ प्रमुख, सरकार प्रमुख संसदप्रति उत्तरदायी र जवाफदेही भन्ने कुरालाई स्थापित गर्न खोजिएको हो। त्यसै गरी यहाँले मन्त्रीसँगको कुरा गर्नुभयो, मन्त्रीको महिनामा दुई पटक भन्ने होइन, मन्त्रीलाई सांसदहरूले प्रश्न सोध्न सक्छन्, लिखित उत्तर वा मौखिक उत्तर के खोज्ने हो त्यो सांसदहरूले दर्ता गराएपछि जति पनि पटक पर्न सक्छ त्यो,
यदि दुई पटक
होइन न त्यस्तो भनेको छैन, मन्त्रीहरूको हकमा चाहिँ कुनै पनि समयमा उनीहरू आउनुपर्ने हुन्छ एउटा। तेस्रो हामीले अर्को नयाँ प्रबन्ध यसचोटि अहिलेसम्मको अभ्यासमा हुँदै नभएको अर्को के गरेका छौँ भने शून्य समय र विशेष समयमा, म अघिल्लो चार वर्ष संसद हुँदा शून्य र विशेष समयमा 50 चोटि बोले होला, कुनै पनि मैले जवाफ पाएको थिइनँ, तर अब त्यो 5 दिनभित्रमा शून्य र विशेष समयमा सांसदले त्यहाँ बोल्ने बित्तिकै 5 दिनभित्रमा चाहिँ सरकारले त्यसलाई जवाफ दिनै पर्ने, यसकारणले गरियो, यसकारणले गर्न सकिएन, यसकारण यस्तो भयो भनेर जवाफ दिनुपर्ने भनेको मसँग जवाफदेही हुने होइन, जनताप्रतिको जवाफदेही हो। सांसदप्रति जवाफदेही भनेको जनताका भावना प्रतिबिम्बित गर्ने, मुखरित गर्ने थलो हो, त्यो थलोप्रतिको जवाफदेहीता हो, त्यो कुरालाई हामीले चाहिँ वृद्धि गर्ने यो चोटिको नियमले राम्रो प्रबन्ध गरेको छ।
भनेको विगतमा भन्दा सरकारलाई हाछुआछु पार्ने गरी नागरिकले सभासदले
बढी जवाफदेही बनाउने काम गरेको छ र अहिले हामी नेपालको पार्लियामेन्ट्री हिस्ट्री र अरू हिस्ट्रीमा पनि नभएको एउटा नयाँ कुरा पनि गरेका छौँ कि एक्जिक्युटिभ कार्यकारी पदहरूमा पनि 33% महिलाको सहभागिताको कुरा
आउँछ। तर अहिले पहिला चाहिँ सभामुखले रूलिङ गरेपछि पनि उहाँहरूले खालि रेडिमेड आन्सर भनौँ न जवाफ दिए जस्तो गर्ने तर कारणै नगर्ने एउटा परम्परा थियो विगतमा। अब अहिले यो तपाईँहरूले नियमावलीमै व्यवस्था गरेपछि सरकारले नागरिकले उठाएका कतिपय प्रश्नको तथ्यगत र समयमै जवाफ दिन र काम गर्न सरकारलाई दृढ बनाउँछ कि नागरिकले बढी आशा गरे अनुसार सरकार पुरानै पारामा जाला फेरि?
होइन, पुरानो पारामा जान सक्ने सम्भावना नै रहन्न। लिखित उत्तर दिएको रेकर्ड पार्लियामेन्टमा हुन्छ, सांसदहरू
भनेको समय यतिभित्र म काम गरिसक्छु भनेर
यस कारणले गर्न सक्छु वा सक्दिनँ, मौखिक रूपमा भन्ने कुरा त्यतिकै हुन्थ्यो भने अब त लिखित रूपमा त्यो चिज आउने हुँदा रेकर्ड हुन्छ, पार्लियामेन्ट सदस्यहरूले यो कुरा नगरेसम्म पार्लियामेन्टै चल्दैन भनेर भोलि रोक्न सक्ने हुन्छ, विभिन्न कुरा हुन्छ। त्यसकारण सरकारलाई पार्लियामेन्ट प्रतिको जवाफदेही बनाउने कुरामा अहिलेको नियमावलीमा भएका व्यवस्था राम्रो छ र सदस्यहरूले बोलेका खास खास अवस्थामा मात्रै तपाईँको एक वर्षमा मन्त्रीलाई जवाफै दिन गरी बाध्य गराएको विगतको अभ्यास हेर्ने हो भने मुस्किलले 8-10 वटा 20 वटा होला। तर अब त दैनिक रूपमा कार्यसूचीमा जानु अगाडि 1 घण्टा मन्त्रीसँगको प्रश्न उत्तर सेसन भनेर लेखिया छ कार्यसूचीमा जानुभन्दा अगाडि प्रत्येक दिन। त्यसकारण महिनामा 2 पटक भन्ने होइन, मन्त्री त 5 चोटि नि पर्न सक्छ।
अब मन्त्री हुनु पनि सजिलो छैन,
अब मन्त्रालयका एउटा कर्मचारी नियमित रूपमा संसदभित्र राख्नै पर्यो, त्यो प्रश्न के गर्छन् भन्ने कुरा सुन्नै पर्यो, त्यहाँ उठेका सवाल सुन्नै पर्यो, मन्त्रालयमा गएर देशभरिका चाहिँ आफ्ना शाखा प्रशाखासँग बुझेर उत्तर तयार गर्नै पर्यो, नत्र त हामी किन पार्लियामेन्ट मेम्बर भएर आउने? जनताको भावना मुखरित प्रतिबिम्बित बोलेर मात्रै प्रतिबिम्बित भएर भएन, त्यसको परिणाम पनि निकाल्ने गरी काम हुनु पर्यो। त्यसकारण त्यो दिशामा चाहिँ यो पटकको नियमावली विगतको कुनै पनि नियमावलीसँग तुलनै गर्न मिल्दैन भन्ने लाग्छ मलाई।
यो अलिक धेरै कुरामा जिम्मेवार उत्कृष्ट होला। संसदीय समितिको विषयमा जाउँ, अब संसदीय समिति अहिले कम्ती पनि 10 वटासम्म बनाउने भन्ने तपाईँको सहमति छ। विगतमा हेर्ने भने संसदीय समितिहरू बन्ने, उसले काम पनि गर्ने, सरकारलाई निर्देशन र सुझाव पनि दिने, तर सरकारले फिटिक्कै नगन्ने एउटा परम्परा थियो। अब अहिले के हुन्छ? अहिले संसदीय समितिहरूले त्यो काम त गर्छन्, तर त्यो नागरिकका पक्षमा जिम्मेवार भएर कसरी प्रस्तुत हुन्छन्?
संसदीय समिति भनेको के रहेछ भने मिनी पार्लियामेन्ट रहेछ। हेर्नुहोस्, पार्लियामेन्टमा जति पनि विधेयकहरू आउँछ त्यो विधेयकहरू पार्लियामेन्टमा स्वयं त्यति छलफल हुन सक्दैन, दफावार छलफल गरेर त्यो विधेयकहरूलाई जनपक्षीय गरेर परिष्कृत गर्ने काम समितिमा हुन्छ। हिजो के देखियो समितिमा भने कम्पनी ऐन सम्बन्धी विधेयक आउने, अनि कम्पनी सञ्चालकहरू ठूला ठूला हाउसेजहरूका सांसदहरू चाहिँ उपसमितिमा गए, बस्ने समितिमा गएर अनि उनीहरूको हित रक्षाका लागि त्यहाँ समितिमा छलफल न, अब त्यस्तो हुन सक्दैन।
कसरी?
एउटा त हामीले हित सम्बन्धित भएको मान्छे त्यो सम्बन्धित समितिमा बस्न पनि नहुने कुरा पनि लेखेका छौं। एक दोस्रो, अब त्यस्ता उपसमिति बनाएर साना टाठा बाठा सांसद मात्रै संलग्न नहुने कि 10 वटा समितिमा 27-28 जना एउटा सांसद रहन्छ, 26-27 जनाको रेसियोमा 26-27 जनाको समितिमा फेरि उपसमिति जरूरी छैन। त्यसकारण टोटल समितिका मेम्बरहरू नै त्यसमा सहभागी बन्ने र त्यसबाट जनपक्षीय न्यायोचित कानूनहरू निर्माण गर्ने पहिलो काम त समितिको त्यो हो। दोस्रो, प्रत्यायोजित अधिकारहरू के हुन्छ भने ऐनले तोकिए बमोजिम नियम बमोजिम हुनेछ भनेर लेखिया हुन्छ धेरै ठाउँमा। अब त्यो नियम निर्देशिका बनाउने क्रममा त्यो ऐनको साइनो पाइनो नै नराख्ने गरी नियम निर्देशिका बनाएको पनि पाइयो। त्यस्तो नियम निर्देशिका कार्यान्वयन नगर्नु भनेर निर्देशन गर्न सक्ने अधिकार हामीले समितिलाई दिएका छौँ। अनि त्यो हुने बित्तिकै त सरकार अलिकति पनि विधिको शासन कानूनभन्दा माथि बसेर कुनै प्रकारको निर्णय गर्यो भने त्यो स्वतः नै बदर गरिदिन सक्ने गरी त्यो राइट पनि योचोटि समितिलाई हामीले चाहिँ प्रदान गरेका छौँ। तेस्रो, नियमित गर्ने जुन तपाईँले उठाइरहनु भएको छ कि संसदीय समितिहरूले सरकारको कामको नियमन अनुगमन मूल्याङ्कन गरेर बेला मौकामा निर्देशनहरू दिने गर्छ, त्यो निर्देशनलाई पालना गर्नु सरकारको कर्तव्य हो। तर कर्तव्य हुँदा हुँदैन पालना नगरेका हिस्ट्रीहरू छन् भन्ने जुन तपाईँको भनाइ छ त्यो ठिक कुरा हो। तर अब त्यसो गर्दाखेरि हामी पार्लियामेन्टमा समितिले दिएका निर्देशन पालना भएन भनेर हाउसमा पनि व्यापक कुरा उठाउने, प्रश्नहरू राख्ने र सरकारलाई पालना गर्नुपर्ने नियम निर्देशिकाहरू चाहिँ अथवा निर्देशनहरू अनिवार्य रूपमा पालना गराउने कुरामा पार्लियामेन्ट लाग्नुपर्छ हामी लाग्छौँ।
संसदीय समितिहरू बढाउनुहुन्न भन्ने पक्षमा कंग्रेस थियो, यो विषयमा पनि अलि सहमति जुट्न अलिक समय लागे जस्तो छ। यसमा यो आवश्यकै थियो त संसदीय समितिहरू 10-15 वटै बनाउनु पर्ने, यसलाई संघीय संरचना
विगतमा 12 वटा समिति थियो, विगतमा मन्त्रालय थोरै थिए धेरै थिए भन्ने कुरा छ। तर अहिले विगतमा संवैधानिक आयोगहरू थिएन, एकदम कम आयोगहरू थिए, मानवाधिकार आयोग थियो, मानवाधिकार आयोगलाई संसदीय समितिले हेर्दैन, अनुगमन गर्दैन, इन्टरनेसनल प्र्याक्टिस हो त्यो। अरू अहिले 8 वटा आयोग छ, त्यो आयोगको काम हेर्नुपर्ने छ। त्यसपछि मैले अहिले भने विगतमा प्रत्यायोजित अधिकारको सन्दर्भमा जिरो काम, जिरो, एउटा पनि प्रत्यायोजित अधिकारको प्रयोग गरेर समितिले कुनै निर्देशन दिएको छैन। अब अहिले योचोटि हामी त्यो पनि कामलाई व्यवस्थित गर्ने कुरा छ। र अघि नै मैले भने समितिमा पनि फेरि अर्को पार्लियामेन्ट बन्ने, टाठा बाठा मात्रै बोल्ने होइन, समितिमा पनि दफावार राम्रोसँग छलफल नहुने, भद्दा ठूलो कमिटी बन्ने भन्दा अब 26-27 जना सांसदहरू, 3-4 जना अफिसियल अफिसरहरू बसेर व्यापक रूपमा छलफल मन्थन गरेर राम्रो कानून बनाउने कुरा हो। त्यसमा 7-8-10 को कुरा होइन। र म त भन्छु कि समितिमा छलफल हुँदा माननीय मिन विश्वकर्मा र माननीय देव गुरुङले जे प्रस्ताव गर्नुभयो मैले घोषणा गर्दा नै के भनेर भनेको थिएँ भने मान्य देव गुरुङ र मान्य मिन विश्वकर्माको प्रस्ताव अनुसार दसवटा समिति बन्ने कुराको निर्णय भएको म घोषणा गर्दछु भनेर मैले घोषणा गरेर सबैले ताली बजायो। पछि एकजना अमुक मान्य चाहिँ त्यो बैठकमा हुनुहुन्थेन, म त थिइनँ, त्यसकारण म त फरक मत लेख्छु भन्ने फरक मत लेख्ने कुरा बाहेक सर्वसम्मत हो दसवटा समिति, त्यसमा कुनै अन्यथा
आवश्यक नै ठहरियो। त्यसो भने अहिले तपाईँले अघि भन्नुभएको थियो नयाँ व्यवस्था जुन महिलाको 33% सहभागिता सुनिश्चित गर्ने काम अहिलेको नियमहरूले गरेका छ, यसले महिलाको अहिलेको अवस्थाबाट माथि उठाउन कतिको सहयोग गर्छ?
होइन, महिला नेतृत्वको सन्दर्भमा एसियामै हामी एक नम्बरमा छौं, युरोपसँग पनि हामी एकाध देश बाहेक माथि छौं, तर पनि कार्यकारी तहमा चाहिँ ढ्याक्कै छैन। जस्तो कि हामीले मेयर उपमेयर मध्ये एकजना महिला भन्यौं, तर के भयो देशभरिमा जम्मा सातवटा मेयर चाहिँ महिलाहरू चाहिँ सातवटा छन्। त्यसकारण फर्स्ट पदमा राष्ट्रपति उपराष्ट्रपति मध्ये एक महिला वा फरक लिङ्ग वा फरक समुदाय, त्यहाँ चाहिँ एउटै लिङ्गको पनि हुन सक्छ, तर पनि हामीले राम्रो अभ्यास चाहिँ गर्यौं र महिलालाई राष्ट्रपति दिन सफल भएका छौं। त्यहाँ सभामुख उपसभामुख मध्ये एक महिला भनेर त्यहाँ चाहिँ फरक लिङ्ग भन्ने नै प्रश्न छ, तर सभामुख दिन सकेका छैनौं, उपसभामुख दिन सकेका छौं। अब यसै गरी समितिमा पनि हामीले चाहिँ महिलाको सहभागिता कुरा नगर्यौं भने विगतमा 12-13 समिति भन्दा कति महिला भए, 1-2 मात्रै भए होइन, रन्जु झाजी र गंगा चौधरी सद्गोवा दुईजना मात्रै भएको 12-13 समिति मध्येमा महिला सभापति। यो सन्दर्भ हेरेर हामीले विगतको अभ्यास सबै कुरालाई दृष्टिगत गरेर 33% महिलाको सभापति पदमा सुनिश्चितता गरिएको छ, यो अत्यन्तै राम्रो हो र यसले महिला नेतृत्व स्थापित गर्ने कुरामा पनि मदत पुग्छ र महिलाहरूले यो मुलुकमा हामी जबरजस्त रूपमा समान सहभागिता छौं, अब हामी पनि यो महाअभियानमा समान ढंगबाट जुट्नुपर्छ, पद लिने मात्रै होइन कि निर्माणको युगको नेतृत्व हामी सबै मिलेर गर्नुपर्छ भन्ने कुराको एउटा सन्देश पनि जान्छ भन्ने मलाई लाग्दछ। दोस्रो, नट ओन्ली सभापति, समितिमा कस्तो थियो भने महिला समिति भने सबै महिला जतिलाई महिला समितिमा हालिदिने, अहिले हामीले त्यसमा पनि ध्यान पुर्याएको छौँ, सबै समितिमा चाहिँ महिलाहरूको समानुपातिक समावेशी चरित्रको चाहिँ उपस्थितिको सुनिश्चितता गरेका छौँ। यसले पनि महिलाहरू महिला समितिमा मात्रै होइन, सार्वजनिक लेखा समितिमा पनि, राज्य विकास समितिमा पनि, राज्य व्यवस्थापन समितिमा पनि, सबैमा चाहिँ रहने प्रबन्ध चाहिँ हामीले गरेका छौँ।
अन्तिममा यो तपाईँले अघि एउटा निकै पेचिलो विषय सुरुमै तपाईँले अध्ययन अनुसन्धान पनि लामै गर्नु पर्यो भन्नुभयो, राष्ट्रपतिलाई उपराष्ट्रपतिलाई महाअभियोग लगाउँदा दुवै सदनका 2/3 बहुमत चाहिने कुरामा जुन अहिले व्यवस्था गरिएको छ, यो हुन त एकदम रेयर देखिएला, किनकि राष्ट्रपति त्यो हदसम्म जाने महाअभियोगै लाउनुपर्ने अवस्था कमै आउला, तर यो व्यवस्था गर्दाखेरि संसदलाई र अहिलेको यो नियमावलीलाई पेचिलो र आवश्यकता कतिको ठहरियो?
होइन, मूलत राष्ट्रपति उपराष्ट्रपति उपर प्रतिनिधि सभाका 1/4 सदस्यले महाअभियोगको प्रस्ताव दर्ता गर्न सक्छन्, अरू संवैधानिक निकायका पदाधिकारी र प्रमुखहरू उपर पनि सक्छन्, सर्वोच्च अदालतको प्रधान न्यायाधीश न्यायाधीश उपर पनि महाअभियोग आउन सक्छ, अरूको हकमा चाहिँ प्रतिनिधि सभाले मात्रै 2/3 बहुमतले गरे हुन्छ। महाअभियोगको प्रस्ताव पार्लियामेन्टमा आधिकारिक दर्ता भइसकेपछि स्वत उहाँहरूले आफ्नो काम पनि गर्न पाउने निलम्बित अवस्था हुन्छ, तर राष्ट्रपति उपराष्ट्रपति उपर चाहिँ त्यस्तो निलम्बनको व्यवस्थाहरू केही छैन। महाअभियोग चाहिँ संघीय संसदको दुवै सदनबाट भनिदियो कि, अब त्यसले ठूलो अप्ठ्यारो पर्यो, दुवै सदनको संयुक्त हो कि होइन भन्ने कुरामा, त्यस कारण संवैधानिक व्यवस्था अनुसारै हामीले चाहिँ होइन त्यसो नगरौं, दुवै सदन भनेपछि 2 सदनको चाहिँ 2/3 ल्याउनु पर्ने, संघीय संसद जोडेर होइन भन्ने निष्कर्षमा हामी पुग्यौं। 5 ठाउँमा त्यस्तो प्रश्न थियो, 5 प्रश्नमा 6 एउटा चाहिँ जनमत संग्रह घोषणा गर्नेमा चाहिँ हामीले दुवै सदनको संयुक्त बैठक भनेर राखेका छौं, त्यहाँ चाहिँ संघीय संसदको संयुक्त के अरे 2/3 भन्दो रहेछ, दुवै सदनको भन्ने भन्दो रहेछ त्यो जनमत संग्रहमा भनेन, यस अरू पाँच ठाउँमा चाहिँ संघीय संसदको दुवै सदन भनेको ठाउँमा चाहिँ हामीले दुवै सदन गर्ने गरी प्रबन्ध गरेका छौं। यो व्यवस्था विश्वव्यापी जहाँ पार्लियामेन्ट्री प्राक्टिस छ त्यहाँ चाहिँ महाभियोग ल्याएर के भने अधिकार र सन्तुलनको सिद्धान्त अन्तर्गत कहीँ अधिकारलाई दुरूपयोग गर्यो भने त्यस्तो अवस्थामा चाहिँ पार्लियामेन्टले हेर्न पाउने, पार्लियामेन्टको यो एउटा विशेषाधिकार पनि हो, त्यो अन्तर्गतको प्रबन्धलाई खालि हामीले त एउटा यसको विधि निर्धारण गरिदिएको
मान्छ। राष्ट्रपतिले निरङ्कुश हुने अवस्था छुट अब रहेन यसो हेर्दाखेरि,
स्वेच्छाचारी ढंगबाट त्यस्तो कहीँ भयो भने नि त्यो चाहिँ विश्वमै प्राक्टिस छ, नट ओन्ली नेपाल, विश्वभरि नै त्यस्तो प्राक्टिस छ।
अब जाँदा जाँदैमा अब यो लामै रसाकसी तपाईँको शब्दमा झन्डै 3 महिना लामो छलफल बहसपछि नियमावली बल्ल पारित भयो। अब यसलाई व्यवस्था त निकै कड़ा ढंगको व्यवस्था राखिएको छ कि दायाँमा हल्लिने छुट अब संसदलाई छैन, सांसदलाई पनि छैन। अब यसलाई कार्यान्वयन गर्न चाहिँ तपाईँ आफै सभापतिको नाताले के गर्न पर्ला एक दुई दिनमा?
होइन, मुख्य गरी अब प्रतिनिधि सभाका सभामुखको काँधमा धेरै जिम्मेवारी छ। अब यो दैनिक कार्यसूचीहरूमा शून्य समय, विशेष समय मिलाउने, मन्त्रीहरूसँगको प्रश्न उत्तर गर्ने, सामान्य प्रधानमन्त्रीसँगै प्रश्न उत्तर गर्ने, यो सारा सेसनहरू मिलाउनु पर्ने एउटा दायित्व छ। दोस्रो, अब टाइमली जस्तो फण्डामेन्टल राइट हामीले के भन्यौँ संविधानमा भने सबै नागरिकलाई असोज 3 गते भित्र खाना दिन्छौँ भनेर लेखा छ, सबै नागरिकलाई वासस्थानको व्यवस्था गर्छौँ भनेका छ, हामीले सबै नागरिकको बेसिक हेल्थ दिन्छौँ भनेका छौँ, सबै नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट डिनाइ गर्दैनौँ भनेर हामीले लेखा छौँ, सबै नागरिकलाई माध्यमिक तहसम्मको शिक्षा दिन्छौँ भनेका छौँ, सबै दलित जातिलाई घर छैन भने घर दिन्छौँ भनेर लेखा छौँ, जग्गा दिन्छौँ भनेर लेखा छौँ, यो संविधानमा लेखा छ, फन्डामेन्टल राइटमा, जो कानुन गर्ने कि नगर्ने होइन, गर्नै पर्छ असोज 3 पछि, अनि त्यो कसरी गर्ने भन्ने सन्दर्भमा वास्तवमा कानुन हामीसँग छैन। अब छिटोभन्दा छिटो यी कानुनहरू ल्याउने र व्यापक रूपमा अब अहोरात्र जसरी संविधान निर्माण गर्दा हामी हेर्नुहोस् राति 12-1 बजेसम्म पनि सिंहदरबारमा बसेर 4-5 घण्टा मात्रै सुतेर अरू टोटल टाइम हामी संविधान निर्माणमा, मस्यौदाको एउटा कार्यदलको सदस्य पनि हो संविधान निर्माणको बेला, त्यसरी हामी काम गर्यौँ। अपराध संहिता यो मुलुकी ऐन प्रतिस्थापन गर्ने बेलामा पनि वास्तवमा हामी 5 जना कानून ब्याकग्राउण्डका सांसद थियौँ, हामीले संविधान पछि हाम्रो अर्को केही छैन, यही कानून हामी निर्माण गर्दै छाड्ने भनेर यसरी लाग्यो अहर, नत्र अघिल्लो संविधान सभामा नै आएको थियो नि त अपराध संहिता मुलुकी ऐन प्रतिस्थापन गर्ने विधेयक, तर त्यो पूरा हुन सकेन। तर हामी अहर रात्र खटेर दुनियाँका 8-10 वटा देश पनि गएर राष्ट्रिय अन्तर्राष्ट्रिय सारा अनुभवका आधारमा हामीले कानूनहरू तर्जुमा गर्यौँ। त्यसकारण अब यो त संकल्प हो, हेर्नुहोस् यस्तो परीक्षामा हामी समावेश भएको छौँ जहाँ फेलको कुनै गुन्जायस छैन, अब यो परीक्षामा पनि पास हुन सकिएन भने इतिहासले हामीलाई धिक्कार्ने कुरा बाहेक अरू हुने छैन। सांसदलाई, हामीलाई, पार्टीलाई, सबैलाई धिक्कार्ने कुरा हुनेछ। आखिर त यो सबै कुराको उद्देश्य एउटै हो, समृद्ध राष्ट्र र सुखी नेपाली, त्यो बनाउने दिशातर्फ हामी लाग्नुपर्छ।
यो महत्वपूर्ण समयका लागि तपाईँलाई धेरै धन्यवाद।
धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो संसद नियमावली मस्यौदा समितिका सभापति कृष्ण भक्त पोखरेल। संघीय संसद नियमावलीका राम्रा र नराम्रा पक्षका विषयमा छलफल गर्दै उहाँसँगको यो कुराकानी सँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको आजको समय सकिने लागेको छ। भोलि बिहान 8:20 बजे फरक विषयका साथ फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रम बदलिँदो नेपालबाट भने प्राविधिक साथी संघर्ष विष्टसँगै म विष्णु विश्वकर्मा पनि विदा हुन्छु। नमस्कार।